الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. تنزيل الكتاب من الله العزيز الحكيم. إنا أنزلنا إليك الكتاب بالحق فاعبد الله مخلصا له الدين، ألا لله الدين الخالص، والذين اتخذوا من دونه أولياء ما نعبدهم إلا ليقربونا إلى الله زلفى، إن الله يحكم بينهم فيما هم فيه يختلفون، إن الله لا يهدي من هو كاذب كفار، لو أراد الله أن يتخذ ولدا لاصطفى مما يخلق ما يشاء، سبحانه هو الله الواحد القهار، إلى الآخر. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو رمضان تفسیر کلاس کے اندر ہم نے سورہ زمر پچھلے روز پڑھنی شروع کر دی تھی. اس کے شروع کی 6 آیات کا ترجمہ ہم نے پڑھ لیا تھا معرف القرآن جلد نمبر 8 سے، اور خلاصہ تفسیر پڑھنی شروع کر دی تھی. خلاصہ تفسیر میں ہم پہنچ گئے تھے اس آیت پر کہ جس میں اللہ تعالیٰ نے ارشاد فرمایا کہ ان اللہ لا یہدی من ہوا کاذب کفار، کہ بے شک اللہ تعالیٰ نہیں ہدایت دیتا اس کو جو جھوٹ بولتا ہے اور بہت زیادہ انکار کرنے والا ہوتا ہے. کفار یعنی کافر بھی نہیں، ٹھیک ہے، کافر نہیں فرمایا کہ میں کہ اللہ تعالیٰ کافر کو ہدایت نہیں دیتا. کافر تو ہر غیر مسلم کو، مشرک کو اور نبی علیہ السلام کا انکار کرنے والوں کو کہتے ہیں. یہاں پہ فرمایا کفار، مبالغے کا صیغہ، بہت زیادہ کفر کرنے والا، بہت زیادہ انکار کرنے والا. کیا مطلب بہت زیادہ؟ کیا وہ بیٹھے ہوئے بولتا رہتا ہے کہ میں انکار کرتا ہوں، میں انکار کرتا ہوں، میں انکار کرتا ہوں، تو اس وجہ سے اس کو کفار کہہ دیتے ہیں؟ نہیں، بلکہ مطلب یہ ہے کہ وہ اپنے انکار کے اندر اتنا زیادہ بڑھ جاتا ہے کہ وہ ذاتی دشمنی اور بغض اور عناد اور نبی کے ساتھ جو ہے نا وہ بہت زیادہ بدتمیزی والا معاملہ کرنا شروع ہو جاتا ہے، ٹھیک ہے، عناد میں حد سے آگے بڑھ جاتا ہے. تو اس ایسے شخص کو جو ہے وہ کفار کہتے ہیں، بہت زیادہ کفر کرنے والا. تو ایسے شخص کو اللہ تعالیٰ ہدایت نہیں دیتے، کیونکہ وہ اللہ کے جو اللہ تعالیٰ کا جو نبی ہوتا ہے اس سے یہ دشمنی مول لیتا ہے یہ شخص، ٹھیک ہے، بڑے اونچے درجے کی دشمنی، بڑی سخت درجے کی دشمنی مول لیتا ہے. اور جو اللہ کا نبی ہوتا ہے وہ صرف کوئی میسنجر نہیں ہوتا کہ جی جس کو اللہ تعالیٰ نے ایک کام دیا ہے، کام اسائن کر دیا ہے اور جا کر کے وہ کام کر کے آ جائے، ہے نا، جیسے کہ ڈاکیا ہوتا ہے، ڈاکیے کو کوئی خط دے دیا جاتا ہے کہ ہاں بھائی اس خط کو تم اس کی منزل تک پہنچا دو. تو نبی ایسا ڈاکیا نہیں ہوتا، ٹھیک ہے، کہ اس کا کام صرف جو ہے نا وہ بس میسج کو پہنچا دینا ہے، اور بس اس کا اس سے زیادہ کوئی رول نہیں. بلکہ نبی، ہر نبی اللہ تعالی کا ولی بھی ہوتا ہے، ولی دوست، اللہ تعالی کا محبوب بھی ہوتا ہے، ہے نا، اللہ تعالی کا ولی اور اللہ تعالی کا محبوب بھی ہوتا ہے. اور اپنے محبوب بندوں کے ساتھ اللہ تعالی کا کیا معاملہ ہوتا ہے؟ اللہ تعالی حدیث قدسی میں نبی علیہ السلام کے واسطے سے فرماتے ہیں کہ انا ان کے جو میرے ولی کے ساتھ دشمنی کرتا ہے میں اس کے خلاف اعلان جنگ کر دیتا ہوں. من عادا لی ولیاً فآذنتہ بالحرب، حرب کا مطلب جنگ، آذنتہ میں اعلان کر دیتا ہوں اس کے خلاف جنگ کا، ٹھیک ہے. تو جو اللہ کے ولی کے ساتھ جو یعنی عناد رکھتا ہے، اونچے درجے کا عناد، بہت زیادہ عناد، تو اللہ تعالی کی طرف سے اعلان جنگ ہو گیا. جب اعلان جنگ ہو گیا تو اب ہدایت کیسے ملے گی؟ اللہ تعالیٰ کیسے ہدایت دیں گے اس کا نا، کیونکہ اس کے ساتھ تو دشمنی اللہ تعالیٰ نے اس کا اعلان کر دیا ہے. اور نبی سے زیادہ بڑا ولی تو اور کوئی ہو ہی نہیں سکتا، سب سے بڑے ولی اللہ تعالیٰ کے نبی ہوتے ہیں، ٹھیک ہے. اور کاذب کے بارے میں بھی کل ہم بات کر چکے تھے. ٹھیک ہے. تو اب یہ جو خلاصہ تفسیر کے اندر لکھتے ہیں کہ اس عناد سے اللہ تعالیٰ بھی اس کو توفیق ہدایت کی نہیں دیتا, اور چونکہ مشرکین میں بعضے یعنی کچھ مشرکین ایسے تھے کہ خدا کی طرف اولاد کی نسبت کرتے تھے. اب یہاں پر اگلی بات شروع ہو گئی کہ اولاد کی نسبت کرنے والے جو مشرکین ہوتے تھے, ٹھیک ہے, جیسے ملائکہ کو بنات اللہ کہتے تھے, اللہ تعالیٰ کی بیٹیاں, ٹھیک ہے. مختلف شکلیں تھیں نا شرکی, کوئی عیسیٰ علیہ السلام کو اللہ تعالیٰ کا بیٹا کہا, کسی نے عزیر علیہ السلام کو اللہ تعالیٰ کا بیٹا کہا, یہودیوں کی ایک قسم ہے جو عزیر علیہ السلام کو اللہ تعالیٰ کا بیٹا کہتی ہے, کوئی جو ہے وہ ملائکہ کو یعنی فرشتوں کو اللہ تعالیٰ کی بیٹیاں کہتے ہیں, اور کچھ جو ہے وہ دوسری قسم کے شرک کرتے ہیں. تو آگے ان کا رد ہے, یعنی اگلی آیت میں اللہ تعالیٰ ان کا رد فرماتے ہیں, ان کا انکار کرتے ہیں کہ اگر بالفرض اللہ تعالیٰ کسی کو اولاد بناتا تو بوجہ اس کے کہ بدون ارادہ خداوندی کوئی فعل واقع نہیں ہوتا, ٹھیک ہے نا. یعنی اللہ تعالیٰ کسی کو اولاد بناتا تو بھائی اللہ اپنی مرضی سے ہی اولاد بناتا نا, اللہ کی مرضی کے خلاف تو کوئی کام فعل واقع نہیں ہوتا. تو اول تو اولاد بنانے کا ارادہ کرتا, پہلے اللہ تعالیٰ ارادہ کرتا کہ ہاں بھائی مجھے اولاد چاہیے, اور اگر کسی کو اولاد بنانے کا ارادہ کرتا تو چونکہ ماں سوائے اللہ سب مخلوق ہیں, ہے نا بھائی, خالق تو ایک ہی ہے نا, دوسرا تو کوئی خالق نہیں ہے کہ کچھ کو اللہ تعالیٰ نے بنایا کچھ کو دوسروں نے بنایا, ایسا تو کوئی نہیں ہے. اچھا یہ اللہ تعالیٰ نے جو بات فرمائی ہے نا, بلکہ اس کو جو اللہ تعالیٰ نے تو یہاں پر تو یہ بات نہیں فرمائی ہے, لیکن یہ دوسری جگہوں سے یہ تفسیراً نقل کیا حضرت نے کہ یعنی تفسیراً اس بات کو اخذ کیا کہ دیکھیں یہ جو کفار تھے نا مشرکین مکہ, یہ اللہ تعالیٰ کے ساتھ کی دوسری صفات میں شریک ٹھہراتے تھے, بتوں کو, ملائکہ کو وغیرہ, ہے نا, بتوں یعنی ان کو دوسری صفات میں شریک ٹھہراتے تھے لیکن تخلیق میں شریک نہیں ٹھہراتے تھے. ان کا یہ عقیدہ تھا کہ اللہ تعالیٰ ہی خالق ہیں اور کوئی خالق نہیں ہے, کوئی دوسرا حبل ہو, منات ہو, لات ہو, عزہ ہو, جو بھی بت ہو, یہ خالق نہیں ہے, خالق صرف اور صرف اللہ تعالیٰ ہے, ٹھیک ہے, صرف اللہ تعالیٰ خالق ہے. تو ان کے اس عقیدے کو ان کے خلاف بطور دلیل کے استعمال کر رہے ہیں کہ بھئی جب صرف اللہ خالق ہے جیسے تم بھی مانتے ہو اس بات کو, تو پھر اللہ کے علاوہ جو بھی ہے وہ مخلوق ہے, وہ تو خالق نہیں ہے, تم بھی اس بات کو مانتے ہو, ہے نا. اسی طریقے سے جب علمی بحث کی جاتی ہے, علمی مباحثہ کیا جاتا ہے نا, تو اس کا یہی طریقہ ہوتا ہے کہ کسی ایسے دلیل کو استعمال کیا جاتا ہے جو کہ فریق مخالف کے نزدیک بھی دلیل بنتی ہے, وہ بھی اس بات کو بلیو کرتا ہے یا ٹرسٹ کرتا ہے, مانتا ہے, تو اس کو پھر استعمال کر کے اس کو سمجھانے کی کوشش کی جاتی ہے کہ دیکھو تم بھی تو اس بات کو مانتے ہو نا کہ ایسا ہے, تو پھر تم اس کے اوپر اس طرح کی بات کیوں کر رہے ہو, ہے نا. تو یہ بھی مانتے تھے کہ خالق تو صرف اللہ تعالیٰ ہے, تو بھئی جب صرف اللہ تعالیٰ خالق ہیں تو پھر ماں سوائے اللہ یعنی اللہ کے سوا تو سب مخلوق ہیں, ہے نا بھئی, اس لیے ضرور اپنی مخلوق ہی میں سے جس کو چاہتا اس امر کے لیے منتخب فرماتا, ہے نا, جس کو بھی بیٹا بناتا تو مخلوق میں سے ہی بیٹا بناتا نا, اور لازم باطل ہے کیونکہ وہ عیوب سے پاک ہے. یعنی یہ بات جو ہے وہ بالکل باطل ہے کہ اللہ تعالیٰ اپنی مخلوق میں سے کسی کو بیٹا بنا لے. کیوں باطل ہے بھائی؟ اس لیے کہ اللہ تعالیٰ تو سبحانہ ہے, اللہ تعالیٰ نے فرمایا نا اس آیت کے آخر میں سبحانہ کہ وہ تو عیوب سے پاک ہے, اور غیر جنس ہونا عیب ہے. کیا مطلب کہ کسی کی اولاد ایسی ہو جائے جو کہ اس کی جنس میں سے نہ ہو, تو یہ تو ایک عیب ہے. یہ ذرا تھوڑی سی یعنی لوجیکل, منطقی, ٹیکنیکل قسم کی ڈسکشن, خیر ٹیکنیکل تو نہیں کہیں گے, تھوڑی لوجیکل کہہ سکتے ہیں, ہے نا, ذرا سا دماغ کو, برین کو تھوڑا سا مساج کرنے کی ضرورت پڑے گی اس کے لیے, ٹھیک ہے بھائی. اس کی عام سی مثال کیسے ہے کہ جیسے کوئی انسان ہے, ٹھیک ہے نا, اس کے گھر میں اولاد پیدا ہوتی ہے, لیکن وہ اولاد جو ہے وہ انسان نہیں ہے بلکہ وہ کوئی کیڑا مکوڑا ہے, ہے نا. انسان کے گھر میں اولاد پیدا ہو, بیٹا پیدا ہو یا بیٹی پیدا ہو, لیکن انسان نہ ہو بلکہ وہ کوئی جانور ہو, वो कोई रेप्टाइल हो, वो कोई इंसेक्ट किंगडम में से हो, या वो कोई प्लांट किंगडम में से हो। भाई कोई पौधा पैदा हो गया किसी के घर में, तो ये क्या कोई नॉर्मल बात है? ये एबनॉर्मल बात है ना, ये तो ऐब है ना कि किसी इंसान के घर में पौधा पैदा हो जाए, है? ये तो ऐब है ना। तो बिल्कुल इसी क्यों क्यों ऐब है? इसलिए ऐब है कि भाई औलाद तो अपनी जिंस में से होती है ना, अपनी कस्म में से होती है ना। अगर अपनी कस्म के अलावा कोई औलाद है तो ये तो मसला है, गड़बड़ है ये। इसी तरीके से अल्लाह ताला की अगर कोई औलाद हो तो वो अल्लाह की ही जिंस में से हो, अल्लाह की ही कस्म में से हो। लेकिन ऐसा तो मुमकिन नहीं है, इसलिए कि अल्लाह के अलावा तो सब मखलूक हैं। तो भाई अल्लाह की औलाद तो फिर मखलूक हुई ना, और ये अल्लाह ताला का ऐब हो गया ना उस बिल्ला। अल्लाह ताला ने इसका जवाब दे दिया, सुबहानहु, अल्लाह ताला हर किस्म के ऐब से पाक हैं। किसी को, किसी मखलूक को अपना बेटा बना लेना, इस ऐब से भी अल्लाह ताला पाक हैं। ठीक है, देखें क्या हमारे मशायख अल्लाह ताला उनको करवट करवट जन्नत नसीब फरमाए, उनके दर्जात को और बुलंद फरमाए, कि उन्होंने इन बहुत ही यानी दकीक किस्म के मसाइल को कैसे खोल करके बयान किया। हजरत अशरफ अली थानवी रहमतुल्लाह अलैह, जिनकी हम तफसीर अभी पढ़ रहे हैं ना, ये खुलासा तफसीर के अंदर, इनको हकीमुल उम्मत का लकब दिया गया और ही डिजर्व्स है। उन्होंने ऐसे ऐसे मसलों के ऊपर हकीमाना खिताब किया है कि जो कि किसी और ने उस अंदाज में उन बातों को डिस्क्राइब नहीं किया है ना। ये तो बड़े उलमा जिनको के इन तफसीलात का पता होता है ना कि हाँ भाई कैसे कैसे दकीक मसाइल हैं और किस किस ने अपनी किताब में उन मसाइल को कैसे कैसे बयान किया है। वो जब इस किस्म की कोई चीज पढ़ते हैं ना, तब वो यानी उनकी अकल दंग रह जाती है और वो वाह वाह करना शुरू हो जाता है कि भाई क्या जबरदस्त तरीके से उन्होंने बात को समझाया है, कैसे उन्होंने उकदे को, यानी जो गिरा होती है, गिठान होती है, उस उकदे को कैसे सुलझाया है ना। तो इसी वजह से अकाबिर उलमा ने हजरत थानवी रहमतुल्लाह अलैह को, मौलाना अशरफ अली थानवी को, हकीमुल उम्मत का लकब अता फरमाया। ठीक, दो चीजों की वजह से, एक तो ये कि इंतहाई दर्जे की विजडम, हिकमत से उन्होंने मुश्किल मुश्किल मसलों को, इल्मी मसाइल को उन्होंने आसान करके पेश कर दिया, और दूसरी वजह क्या है उनको हकीमुल उम्मत का लकब देने की, कि उम्मत के अंदर जो बीमारियां पैदा हो गई हैं, जो समाजी मुआशरती मुआशी मसाइल जो पैदा हो गए थे, इन्होंने बतौर हकीम यानी बतौर डॉक्टर, क्योंकि हकीम का लफ्ज डॉक्टर के लिए भी इस्तेमाल होता है ना, तो बतौर डॉक्टर के उन्होंने उनके हल बताए कि देखो इस मसले, ये यानी ये मसला है। पहली बात, डॉक्टर क्या काम करता है, सबसे पहले वो मर्ज की तशखीस करता है, डायग्नोसिस, प्रॉपर डायग्नोसिस करने वाला अच्छा डॉक्टर होता है। तो इन्होंने उम्मत के मसलों की प्रॉपर डायग्नोसिस करी सबसे पहले, और फिर सही सही डायग्नोसिस करने के बाद फिर उनके हल भी बताए कि इस मसले का ये हल है, इस मसले का ये हल है। ठीक है, ये एक अजीब, अल्लाह ताला ने इनको सलाहियत अता फरमाई थी। इनकी किताबें पढ़ते हैं तो अश अश कर उठते हैं, क्या अजीब इन्होंने चीजों की गहराई में जाकर के उन मसलों को समझा, खुसूसन अज़दवाजी ताल्लुकात, मियां बीवी के जो ताल्लुकात होते हैं घर के अंदर, बाकी दुनिया की निगाहों से ओझल, हजरत ने उन ताल्लुकात के ऊपर ऐसी ऐसी बातें लिखी हैं कि हैरान हो जाता है बंदा, कि एक बंदा इतनी गहराई में भी जाकर के सोच सकता है ना किसी के जाती मसाइल के ऊपर, और फिर उनका हल भी कितना खूबसूरत बताया। बहरहाल, तो ये भी उन मुकामात में से यकीनन एक मुकाम है कि हजरत ने इस आयत को इस अंदाज से फिर एक्सप्लेन किया है कि अल्लाह ताला तो अयूब से पाक है, और गैर जिंस, इसमें औलाद का भी लफ्ज ऐड कर लें, कि औलाद का गैर जिंस से होना ऐब है, इसलिए किसी मखलूक को औलाद बनाने के लिए मुंतखब करना तो महाल हुआ, और महाल का मतलब इम्पॉसिबल, बहुत मुश्किल, और महाल का इरादा करना भी महाल है। इस तरह साबित हो गया कि वो ऐसा अल्लाह है, हुवल्लाहु अल्वाहिद, जो वाहिद है, कि उसका कोई शरीक बिलफिल नहीं। बिलफिल नहीं का मतलब कि इस वक्त एक्टिवली कोई अल्लाह ताला का शरीक नहीं है, कि अल्लाह ताला के जो काम है उनके अंदर अल्लाह ताला का हाथ बटा रहा है, इसको कहते हैं बिलफिल। जब स्कूल में हम पढ़ते थे साइंस पढ़ते रहे शुरू के ग्रेड्स के अंदर, तो वहां पे दो तरह की एनर्जी पढ़ाते हैं फिजिक्स के अंदर, एक होती है काइनेटिक एनर्जी और एक होती है पोटेंशियल एनर्जी, ठीक है। तो काइनेटिक एनर्जी जो होती है ना, वो बिलफेल एनर्जी, यानी समथिंग सम एनर्जी दैट इज एक्चुअली इन वर्क्स, दैट इज एक्शन इन एक्शन, उसको काइनेटिक एनर्जी कहते थे, ठीक है। तो बिलफेल का यही कॉन्सेप्ट है कि इस वक्त अल्लाह ताला के कामों के अंदर शरीक ऐसा कोई भी नहीं है, ठीक है। तो वाहिद है कि उसका कोई शरीक बिलफेल नहीं है और जबरदस्त है। जबरदस्त मतलब वही पिछली क्लास में बात हो चुकी कि कुव्वत वाला, पावर वाला, अथॉरिटी वाला, कि उसका कोई शरीक बिलकुवा भी नहीं है। बिलकुवा का मतलब पोटेंशियल, पोटेंशियली, कि किसी के अंदर इतनी ताकत ही नहीं कि वो अल्लाह ताला के कामों में शरीक हो सके। क्योंकि सलाहियत जब होती है कि कोई वैसा ही जबरदस्त होता, अल्लाह ताला के जैसा जबरदस्त होता, तब उसके अंदर सलाहियत होती ना अल्लाह ताला की मदद करने की, और ऐसा कोई है ही नहीं जो कि अल्लाह ताला जैसी सलाहियत रखता हो, ठीक है। बहरहाल ये जरा है थोड़ी सी दकीक सी तफसीर, लेकिन हमने सोचा कि आपको थोड़ा समझाने की कोशिश करते हैं। उम्मीद है कि आई गई होगी सबको समझ में, अगर नहीं है कोई ऐसी बात तो पूछ लें जरूर से, ठीक है। आगे दलाइल तौहीद इरशाद फरमाते हैं कि उसने जमीन और आसमान को हिकमत से पैदा किया, है ना। खलक समावाती वल अर्दा बिल हक, हक का तर्जुमा हजरत शेखुल हिंद रहमतुल्लाह अलैह ने ठीक ठीक से किया था, हजरत थानवी रहमतुल्लाह अलैह ने उसका तर्जुमा भी हिकमत से, और मफहूम दोनों का एक ही है कि जो हकीम काम करता है हिकमत के साथ तो उसका काम ठीक ठीक होता है, ठीक है। तो अल्फाज के तब्दील होने से कोई खास फर्क नहीं पड़ता, अगर चेके हाँ थोड़ा बहुत मानी को जो है ना वो आप डिफरेंट अल्फाज इस्तेमाल करके मजीद मानी को भी इंक्लूड कर लेते हैं उसके अंदर, अपने मैसेज के अंदर, ठीक है। तो फरमाते हैं कि उसने सूरज और चांद को, नहीं सॉरी इससे पीछे पढ़ रहे थे ना, हाँ कि आसमान, जमीन और आसमान को हिकमत से पैदा किया, वो रात की जुल्मत को दिन की रोशनी के महल यानी हवा पर लपेटता है, ठीक है। अब ये तो थोड़ी सी जो साइंटिफिक डिटेल्स मजीद वक्त के साथ साथ सामने आ रही हैं, तो अब 100 साल पहले 150 साल पहले उस तरह की अगर डिटेल नहीं थी तो इस वजह से थोड़ा सा अल्फाज के आगे पीछे हो सकता है कि रोशनी का महल यानी हवा पर अल्लाह ताला अंधेरे को लपेट देता है जिससे दिन गायब और रात आ मौजूद होती है, ठीक है। तो इसको अब अगर आप थोड़ा सा आज की साइंस के हिसाब से बात करें तो रात कैसे आती है, रात जो है वो बजाहिर फिजिकली स्पीकिंग कोई लपेट नहीं रही होती बजाहिर, लेकिन वो एब्सेंस ऑफ रोशनी होती है ना, कि भाई सूरज की रोशनी जो है वो जमीन के उस एरिया तक पहुंच नहीं पा रही होती, तो इससे ऐसा लगता है कि जैसे कि अंधेरे ने लपेट लिया रोशनी को और उसको छुपा लिया, कवर कर दिया रोशनी को, ठीक ना। ये इस तरह से भी कह सकते हैं कि जमीन का जो वजूद है वो रोशनी को कवर कर देता है क्योंकि वो सूरज के बीच में आ जाता है, ठीक ना। तो इस तरीके से रोशनी जो है वो छुप जाती है उस जगह पर, ठीक है। और उसने और दिन की रोशनी को रात की जुल्मत के महल यानी हवा पर लपेटता है, तो वो हवा का लफ्ज इस्तेमाल किया कि जैसे एटमॉस्फेयर के ऊपर, क्योंकि हवा क्या है, ये एटमॉस्फेयर है जमीन का, ठीक है, तो उसके ऊपर जो है वो लपेट देता है, तो इससे रात गायब हो जाती है और दिन आ मौजूद होता है, ठीक है। अच्छा, उसने सूरज और चांद को काम में लगा रखा है। अच्छा, हकीमुल उम्मत होने का ये मतलब नहीं है कि अब मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह को जो है वो इंफॉर्मेशन टेक्नोलॉजी के बारे में भी सब कुछ पता होगा और जो मेडिकल साइंस की डिस्कवरीज आ रही हैं उनके बारे में भी सब कुछ पता होगा और जो 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 एस्ट्रोनॉमी की सारी डिटेल्स आहिस्ता आहिस्ता ऑब्जर्वेटरीज के जरिए से सामने आ रही हैं उनको ये सब कुछ भी पता होगा, नहीं, इसका ये मतलब बिल्कुल नहीं है, ठीक है। तो मतलब तो हकीम उल उम्मत का क्या था कि जो कुरान की दकायक हैं उनको उन्होंने बहुत खूबसूरती के साथ उम्मत के सामने खोला और उम्मत के मसाइल के बेहतरीन हल तजवीज किए, ठीक है, तो इस वजह से अब एनवायरनमेंट के अंदर क्या होता है क्या नहीं होता एग्जैक्टली ये उनका कसूर नहीं है। कभी अगर उन्होंने हवा का लफ्ज इस्तेमाल कर दिया, अगर उसकी अंदर कोई ऐसी एक्यूरेसी नहीं भी है तो भी कोई इसमें मसले की बात नहीं है, क्योंकि ये तो उनका एरिया ऑफ एक्सपर्टीज है ही नहीं। बहरहाल आगे फरमाते हैं कि उसने सूरज और चांद को काम में लगा रखा है कि उनमें हर एक वक्त मुकर्ररा तक चलता रहेगा, यानी कयामत के वक्त तक जब तक कि अल्लाह ताला ने इस कायनात को चलाना है वो अपने अपने मदार के अंदर ऑर्बिट्स के अंदर चलते रहेंगे। याद रखो कि इन दलायल के बाद इनकार तौहीद से, अब ये तफसीलन ब्रैकेट्स के अंदर बयान कर रहे हैं कि इन दलायल के बाद इनकार तौहीद से अंदेशा अजाब है, अगर तुम फिर भी इनकार करोगे ना तो तुम्हारे ऊपर अल्लाह का अजाब आ जाएगा, और अल्लाह ताला इस पर कादिर भी है क्योंकि वो जबरदस्त है। यानी एक एक लफ्ज जो अल्लाह ताला इस्तेमाल फरमाते हैं ना कि यहां पर अल अजीज का या अल कहार का जो लफ्ज इस्तेमाल किया है तो क्यों इस्तेमाल कर रहे हैं कि भाई इतने दलायल तो पेश किए तुम्हारे सामने, अब अगर फिर भी तुम इसका इनकार करते हो तो अल्लाह ताला कहार है, वो तुम्हारे ऊपर अजाब को ला सकते हैं। ठीक है, अल अजीज कहार का तो लफ्ज नहीं यहां पर, तो फिर अल अजीज का लफ्ज इस्तेमाल किया था ना आयत नंबर 5 में। अच्छा, फिर उसके बाद अल गफार का लफ्ज इस्तेमाल किया अल्लाह ताला ने, अल अजीज यानी अजाब लाने पर कुदरत रखता है, उसके बाद अल गफार क्यों इस्तेमाल किया उसकी तफसीर लिख रहे हैं कि लेकिन अगर बाद इनकार के भी कोई तस्लीम कर ले तो इनकार गुज़िश्ता पर अजाब नहीं देगा। ठीक है, यानी जो पीछे गुनाह किया इनकार का कुफर का तो उसके ऊपर फिर अजाब नहीं देगा क्योंकि अब इसने तौबा कर ली है, बात को तस्लीम कर लिया है, गुनाह से तौबा कर ली है। ठीक है, तो पीछे वाले गुनाहों के ऊपर अजाब नहीं होगा क्योंकि वो बड़ा बख्शने वाला भी है अल गफार। ठीक है ना, बड़ा बख्शने वाला भी है, पुरानी चीजों का हिसाब तुमसे नहीं करेगा। ठीक है, तो अब ये जो है एक तौबा की डिस्कशन है, बहुत लंबी हो सकती है इसके ऊपर, लेकिन बस एक सवाल चूंकि साजिश के पास किसी का आया हुआ था, पता नहीं है वो क्लास के अंदर है कि नहीं है, लेकिन उन्होंने सवाल भेजा था कि अगर मैंने पिछले जिंदगी में जो गुनाह किए तो उन गुनाहों की वजह से मेरे हाफजे के ऊपर बुरा असर पड़ा या मेरी और सेहत के ऊपर या और जो है वो मसले पैदा हो गए मेरी जिंदगी के अंदर, है ना, तो अगर मैं अपने गुनाहों से तौबा कर लूंगा तो क्या वो मसले भी दूर हो जाएंगे, जैसे हाफजा अगर मेरा खराब हो गया, जैसे कि गुनाह के असरात में से एक असर ये भी है कि इंसान के हाफजे के ऊपर भी मेमोरी के ऊपर भी असर पड़ता है। ठीक है, तो क्या वो चीजें भी ठीक हो जाएंगी, मेरी तौबा करने से वो चीजें भी वापस आ जाएंगी मेरे पास। ठीक है, तो ये उनका सवाल था, तो उसका जवाब ये है कि अगर तो जिस्मानी आवारिस पैदा हो जाते हैं गुनाह के वजह से, जिस्मानी यानी आपकी आपकी सेहत के अंदर फिजिकल जो आपकी बॉडी है तो उसमें अगर फॉल्ट्स पैदा हो जाते हैं, ठीक है, तो तौबा का ये असर नहीं होता कि वो अवारिस वो फॉल्ट्स भी आपके अंदर से दूर हो जाएं, अगरचे के अच्छा ये रूल है, ये तरीका है दुनिया का कि तौबा करने से जिस्मानी आवारिस दूर नहीं होते। ठीक है ना, जैसे कि हाफजे का उन्होंने सवाल में कहा है, और दूसरा ये कि जैसे कोई बहुत ज्यादा ड्रिंकिंग करता हो, शराब पीता हो, तो शराब पीने से उसकी उसके ऑर्गन्स जो है वो खराब हो गए हैं, उसकी तबीयत में है ना फिजिकल प्रॉब्लम शुरू हो गई है, तो अब वो शराब से तौबा कर ले तो उसके बाद क्या उसकी जो सेहत खराब हुई थी शराब पीने की वजह से क्या वो ठीक हो जाएगी एकदम से? नहीं, ऐसा नहीं होगा। क्यों? इसलिए कि अल्लाह ताला ने जो इस दुनिया के अंदर उसूल बनाए हैं उन उसूलों में यह है कि जो फिजिकल चीजें होती हैं मटेरियल फिजिकल मादी वो चीजें जो हैं वो तदरीजन खराब होती हैं और तदरीजन ठीक होती हैं, उनको वक्त लगता है। ठीक है ना, और अगर किसी ऐसे लेवल पे पहुंच गई हैं कि जब अब वो खराब नहीं हो सकती सॉरी या अब वो ठीक नहीं हो सकती तो अब वो ठीक नहीं होंगी, चाहे आप तौबा कर लें कितनी नियतें अच्छी कर लें कितने नए कामाल करना शुरू हो जाए अब वो ठीक नहीं होंगी। ठीक है, तो ये इस दुनिया का अल्लाह ताला ने निजाम बनाया है, इसको आदत भी कहते हैं। عادت اللہ, اللہ تعالیٰ کی عادت یہ ہے. ہاں ایکسیپشنز آر آلویز دیئر, لیکن ایکسیپشنز جو ہوتی ہیں وہ رول نہیں بن جاتی, مطلب وہ کبھی کبھی ہوتی ہیں. اور اگر کوئی ایکسیپشنل کیس ایسا ہو جاتا ہے کہ ہاں بھائی شراب پینے کی وجہ سے بہت صحت خراب ہو گئی تھی, توبہ کی, اس کی صحت بالکل ٹھیک ہو گئی, تو یہ رول کے خلاف ایک کام ہوا, عادت کے خلاف ایک کام ہوا, تو اس کو جو ہے نا پھر کرامت, تو لفظ کرامت کو تو لفظ یہاں استعمال نہیں ہوگا, لیکن اس کو جو ہے وہ خوارق العادت کہا جائے گا. ٹھیک ہے نا, یعنی یہ ایک ایکسیپشنل کیس ہے, یہ اللہ تعالیٰ کی قدرت کہلائی جائے گی. یہاں بھائی اللہ تعالیٰ اپنی قدرت سے اپنی عادت کے خلاف بھی کبھی کوئی کام کر دیتے ہیں, لیکن ہر ایک کے ساتھ ایسا نہیں ہوتا. ٹھیک ہے, تو یہاں پر بھی یہی معاملہ ہے کہ یہاں پہ یعنی جو بات چلی تھی وہ یہی تھی کہ اللہ تعالیٰ معاف کر دیتے ہیں گناہوں کو, ٹھیک, لیکن دنیاوی جو معاملات ہیں نا وہ چلتے رہتے ہیں جیسے جیسے چل رہے تھے پہلے. ٹھیک ہے, جو خراب ہو چکا ہے وہ خراب ہو چکا ہوتا ہے, تو اسی وجہ سے تو بھائی یہ بھی تو ایک انسینٹیو ہی ہے نا. ٹھیک ہے نا, کہ جو شخص گناہ نہ کرے, ہے نا, گناہ نہ کرے تو اس کے لیے یہ انسینٹیو ہے نا کہ بھائی آپ کی زندگی کے اندر یہ فزیکل فالٹس پیدا نہیں ہوں گی, آپ کے بدن کے اندر یہ جسمانی عوارض, یہ بیماریاں پیدا نہیں ہوں گی. اور ایک شخص ہے کہ جو کہ بہت گناہ کر رہا ہے, ٹھیک ہے, اور گناہ کرتے کرتے بالآخر کئی سال کرنے کے بعد پھر وہ توبہ کر دیتا ہے, تو کیا اب یہ دونوں برابر ہو سکتے ہیں؟ یہ شخص جو کہ بغیر گناہوں کی زندگی گزار رہا ہے, اب اچھا جو بغیر گناہوں کی زندگی گزار رہا ہے تو کیا یہ کوئی قربانیاں نہیں دے رہا؟ کیا یہ اپنے نفس کے خلاف مجاہدہ نہیں کر رہا؟ کیا اپنے ماحول کے خلاف یہ استقامت کے ساتھ ڈٹا ہوا نہیں ہے؟ یعنی گناہوں کے بغیر زندگی گزارنا یہ ایک مشکل کام ہوتا ہے نا. تو ایک شخص نے اتنی مشکلیں برداشت کری اللہ کی رضا کی خاطر, اور ایک شخص جو ہے وہ اس نے کہا کہ نہیں جی میں تو کوئی مشکل برداشت نہیں کرتا, میں تو کسی کا سامنا نہیں کرتا, میں تو کوئی استقامت نہیں اختیار کرتا, اور وہ گناہ کرتا رہتا ہے, ہے نا, موویز دیکھتا ہے, گانے سنتا ہے, نا محرموں کے ساتھ اپنے تعلقات بناتا ہے, اور دوسرے حرام کام کرتا رہتا ہے, اور پھر بالآخر اللہ کی رحمت ہوئی, جو بھی ریزنز بنے, بالآخر جو ہے نا وہ 50 سال کی عمر میں جا کر کے توبہ کر لیتا ہے. تو اب وہ شخص جس نے 50 سال کی عمر مجاہدوں کے ساتھ گزاری, قربانیوں کے ساتھ گزاری, اور یہ شخص جس نے 50 سال تک دنیاوی طور پر مزے کیے, اب یہ دونوں برابر ہو سکتے ہیں؟ نہیں برابر ہو سکتے نا. تو اس کو جو 50 سال تک کے گناہوں کی وجہ سے جو اس کے اوپر اثرات ہوئے ہیں, He will be paying for them, نا, ہے نا. اگرچہ کہ اللہ تعالیٰ اپنی رحمت سے اس کے گناہوں کو معاف کر دیں گے, اس کا نام اعمال کلین ہو جائے گا, مرنے کے بعد اس سے گناہوں کے اوپر پوچھ گچھ نہیں ہوگی, اس کو سزا نہیں ملے گی, لیکن دنیا کے اندر کچھ تو ڈفرنس ہونا چاہیے کہ نہیں ہونا چاہیے؟ کیا ہمارا اپنا جو ایک سینس آف جسٹس ہے, کیا وہ اس بات کو ایکسپٹ نہیں کرتا کہ دونوں کے درمیان برابری نہیں ہونی چاہیے؟ بہرحال, تو یہ تو چونکہ ان کا سوال بھی تھا اور یہ تھوڑی سی ایک ڈسکشن نکل آئی تھی اس طرح کی کہ اللہ تعالیٰ انکار گزشتہ کے اوپر عذاب نہیں دے گا کیونکہ وہ بڑا بخشنے والا بھی ہے, الغفار ہے. ٹھیک ہے, آگے فرماتے ہیں کہ خلقکم من نفس واحدۃ ثم جعل منہا زوجہا. اب یہ ذرا سا دنیاوی زندگی کے جو اللہ تعالیٰ نے نظام بنائے ہیں ان کے بارے میں بات شروع ہو گئی ہے کہ اس سے توحید کی ترغیب اور شرک سے ترغیب ہو گئی. ٹھیک ہے, یعنی ترغیب ہو گئی توحید کی, اور شرک سے ترہیب یعنی ڈرانا ہو گیا, اور اوپر استدلال تھا دلائل آفاقیہ سے. ٹھیک ہے, یعنی اوپر جو اللہ تعالیٰ نے توحید کے اوپر دلیل پیش کری تھی, استدلال کرنے کہتے ہیں دلیل پکڑنے کو یا دلیل پیش کرنے کو, وہ کیا تھے؟ آفاقیہ. آفاقی کہتے ہیں جو بیرونی یعنی جو بیرونی چیزیں ہوتی ہیں, جیسے آفاق کا لفظ استعمال ہوتا ہے نا ہورائزن کے لیے. ٹھیک ہے, تو ہورائزن کیا ہے؟ ایک 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 باہر کی چیز ہے نا. ٹھیک ہے, تو آفاقی کا لفظ جو ہے وہ ٹپیکلی ٹریڈیشنلی وہ بیرونی چیزوں کے لیے استعمال ہوتا ہے. ٹھیک ہے, اور انفسی کا لفظ جو ہے وہ اندرونی چیزوں کے لیے استعمال ہوتا ہے, یعنی انسان کے اندر کی چیزیں ان کے لیے انفسی کا لفظ استعمال کرتے ہیں. یہ دو کی ورڈز ہیں, چاہیے کہ آپ ان کو لکھ لیں. ताकि आगे भी फिर आपको फायदा पहुंचाए इंशाल्लाह। ठीक है, तो पीछे जो दलाइल आफाकी थे, यानी अल्लाह ताला ने आसमानों को बनाया और जमीन को बनाया और रात को दिन के अंदर इस तरह दाखिल किया और दिन को रात में दाखिल किया और शम्स को और कमर को जो है वो मुसख्खर कर दिया और ये जो है वो चलते रहेंगे जब तक कि इनकी मियाद मुकर्रर ना आ जाए, ये सब आफाकी दलाइल थे। ठीक है ना, अब जो है वो कुछ दलाइल अनफुसिया, हमारे नफ्स के, हमारे वजूद, यहाँ पे नफ्स से मुराद वजूद, वजूद इंसानी, ठीक है, कि दलाइल अनफुसिया है कि जिसमें जिमनी तौर पर कुछ आफाकी हालात भी आ गए हैं। ठीक है, वो कैसे कि यानी उसने तुम लोगों को तने वाहिद यानी आदम अलैहिस्सलाम से पैदा किया है, मिन नफ्सिन वाहिदतिन, कि अव्वल वो तने वाहिद पैदा हुआ। अल्लाह ताला ने आदम अलैहिस्सलाम को कैसे पैदा किया कि जो गीली खनखनाती हुई मिट्टी होती है जिससे कि हम गमले वगैरह बनाते हैं, पॉट्स बनाते हैं, मिट्टी की चीजें, तो बजाय ऐसा लगता है कि उसी तरह की मिट्टी थी कि जिससे अल्लाह ताला ने पुतला बनाया, जैसे एक डॉल बनाई। ठीक है, आदम अलैहिस्सलाम की शक्ल सूरत वगैरह, और फिर उसके अंदर अपनी रूह फूंक दी, यानी फूंक दी रूह उसके अंदर, जिससे कि वो जो डॉल थी, जो पुतला था, वो हिलना जुलना शुरू हो गया, उसकी जुबान भी हिलनी शुरू हो गई, आंखें भी अपना काम करना शुरू हो गई और उसके हाथ पैर और सब कुछ, है ना, तो इस तरीके से। अच्छा, अब जब ये काम हुआ तो उससे एक और चीज क्या हुई, सिर्फ हिलना जुलना नहीं शुरू हो गई बल्कि जो उसकी कॉम्पोजिशन थी ना, वो मिट्टी की कॉम्पोजिशन से चेंज होकर के वो टिश्यूज एंड बोन्स एंड बॉडी सेल्स और हेयर, जो चीज हमारी बॉडी के अंदर सारी होती है, वो सब की सब उनकी शक्ल भी तब्दील हो गई। ठीक है ना, तो अब ये एक गोश्त पोश्त का चलता फिरता हुआ इंसान बन गए आदम अलैहिस्सलाम। ठीक है ना, तो ये वो तने वाहिद थे, फिर उसी से उसका जोड़ा बनाया, मुराद उससे हव्वा है कि आगे फिर उनसे तमाम आदमी फैला दिए, इनका जोड़ा बनाया, फिर जब बिलाखिर वो सारा मामला हुआ जन्नत का और इबलीस वगैरह का, तो उसके बाद फिर उनको जमीन में उतारा और जमीन में उतार करके फिर इनके आगे औलादें पैदा हुई। ठीक है, अच्छा यहाँ पे कुछ सवाल आए हुए हैं कि दोनों के दर्जात में फर्क होगा, माफ कीजिएगा पहले आपका सवाल नहीं देखा था, तो कौन से दोनों दर्जात की आप बात कर रहे हैं बता दीजिए। गुनाहों को नेकियों में बदल दिया जाएगा ये अलग मामला है, कोई ऐसे सोचे कि मेरे गुनाह किसी की नेकियों से ज्यादा हैं और सच्ची तौबा के बाद वो सब नेकियों में बदल जाएंगे, ये ठीक है या गलत? हाँ, ये बड़े सगीर पाक हिंद के लोगों को ना अल्लाह ताला ने जरा एक्स्ट्रा इंटेलिजेंस अता फरमाई है। ठीक है, ये तो खैर हमारा मुशाहिदा भी है और हमने अपने बुजुर्गों से भी ये बात सुनी है जिन्होंने ज्यादा लोगों को करीब से देखा है ना, वो भी ये कहते हैं बड़े सगीर के जो लोग हैं है ना, खुसूसन इंडस वैली सिविलाइजेशन, वहां पे जरा आईक्यू लेवल ज्यादा है। ठीक है, तो हाँ, इतना आईक्यू लेवल जब ज्यादा हो जाता है ना, तो इसी तरह की सोचें आती हैं कि चलो पहले मैं गुनाह करता हूँ, खूब दबा करके गुनाह करता हूँ और फिर बाद में तौबा कर लूंगा तो मेरे गुनाहों को भी जो है वो नेकियों में तब्दील कर दिया जाएगा, तो मैं दूसरों से आगे बढ़ जाऊंगा। जिसने गुनाह किए नहीं है ना, वो तो बेचारा अल्लाह में, जिसको नऊज़ुबिल्लाह सुमा नऊज़ुबिल्लाह कहते हैं अल्लाह मियाँ की गाय, है ना, एक मुहावरा है हमारी जुबान के अंदर बना हुआ, बुरा मुहावरा है लेकिन, है ना, कि भाई वो बेचारे ने कोई गुनाह ही नहीं किए, जिंदगी भर जो है वो इबादतें करता रहा, तो मैं चलो ज्यादा गुनाह करता हूँ और बाद में उससे आगे बढ़ जाऊंगा, तो ये जरा होता है ओवर स्मार्ट लेकिन ऐसा नहीं होता। ठीक है, इसलिए कि मौत का किसी को नहीं पता, आपको किसने कहा है कि जी आप तौबा तक जिंदा भी रहेंगे कि नहीं, तो इस तरह सोचना बिल्कुल गलत है अगर आपको ये मतलब था। हाँ, लेकिन फिर आपका सवाल मुझे समझ में नहीं आया, अगर आपको ये मतलब नहीं था तो चले। दलाइल आफाकी व नफसिया दोबारा बता दें, जो बाद में तौबा करेगा और जो जिंदगी भर फरमाबरदार की फरमाबरदारी की गुजारेगा, इन दोनों के दर्जात में फर्क होगा। हाँ, इन दोनों के दर्जात में फर्क होगा। ठीक है, इसलिए कि उसने जो नेकी की जिंदगी गुजारी है, ये नेकी की जिंदगी जो है वो फूलों की सेज पर उसने नहीं गुजारी है कि मजे करते हुए उसने नेकियां करी हैं, बल्कि नेकी की जिंदगी गुजारने का मतलब ये होता है कि उसने शैतान का मुकाबला किया है, नफ्स का इनकार किया है, नफ्स के खिलाफ मुजाहिदा किया है, माहौल के खिलाफ मुजाहिदा किया है। है ना, तो इन सब की एक वैल्यू होती है, वेटेज होती है हर चीज की, ठीक है। तो 50 साल तक जो है ना वो मुसल्ले के ऊपर नरमो गरम मुसल्ले पे बैठ करके वो खाली इबादतें नहीं करता रहा है ना कि उसके ऊपर उसको कौन सा खास प्रिविलेज मिल जाएगी भाई, नहीं। नफ्स और शैतान का मुकाबला करना और बुरे इंसानों के सामने जो है वो डटे रहना, ये सबसे मुश्किल काम होता है। तो फिर उस बंदे ने जिसने 50 साल के बाद तौबा करी है, तो उसका तो स्लेट अभी क्लियर हुई है ना, खाली क्लीन स्लेट हुआ है ना उसकी तौबा करने से। उसके पास तो ये मुजाहिदे और ये सब कुछ है ही नहीं ना उसके पास, तो इन दोनों के दर्जात तो बुलंद के बराबर तो नहीं हो सकते ना फिर, ठीक है। तो अल्लाह ताला का एहसान है कि अल्लाह ताला तौबा कबूल कर लेते हैं और माफ कर देते हैं सारे पिछले गुनाहों को। लेकिन जिसने अल्लाह ताला को राजी किया है अपनी सारी जिंदगी, उससे वो उसको थोड़ी आगे बढ़ा देंगे। अच्छा, ये जो दलाइल आफाकिया और नफसिया दोबारा बता रहे हैं, नोट्स लिख रहे हैं आप, आसान सी बात है कि आफाकी जो है वो बैरूनी, आउटसाइड, एक्सटर्नल, ठीक है ना, वहां से जो तौहीद के दलाइल हैं कि भाई सूरज और चांद अपने अपने रास्ते के ऊपर चल रहे हैं और पूरा का पूरा निजाम जो है वो एक मजबूत निजाम है, कोई एक दूसरे के खिलाफ नहीं होता वगैरह वगैरह, इस तरह की सारी बातें ये दलाइल आफाकिया कहलाएंगी। ये देखो, इनको बनाने वाला एक ही तो है, अगर एक से ज्यादा खुदा होते तो फिर ये सारा सिस्टम एकदम ऐसा वेल कनेक्टेड और वेल ऑर्गेनाइज कैसे हो सकता था। ये दलाइल आफाकी हैं और अनफुसी हमारी जान के अंदर, वो तो अभी जरा ठहरे ना, अभी आगे जो आयत की तस्वीर पढ़ रहे हैं तो उससे पता चलेगा कि दलाइल अनफुसी क्या मिसाल है, ठीक है ना। तो दलाइल अनफुसी के लिए लिखते हैं कि फिर उसी से उसका जोड़ा बनाया, मुराद इससे हवा है, आगे फिर उनसे तमाम आदमी फैला दिए और बाद हुदूस के तुम्हारे नफा और बका के लिए, यानी जब ये हुदूस हो गया, हुदूस का मतलब होता है कि जब ये अकरेंस हो गई, ये चीज, यानी ये वायदा, ये वाकया हो गया, जैसे हादसा कहते हैं ना, हादसा एक नई चीज हो गई, उसको हादसा कहते हैं, ठीक है ना। तो हुदूस का मतलब ये है नया मामला हो गया जब, ठीक है, तो जब यानी इंसान वगैरह जो है वो ये सारा मामला हो गया, तो उसके बाद फिर अगली चीज अल्लाह ताला बयान फरमाते हैं कि तुम्हारे नफा और बका के लिए वो अंजल लकुम मिनल अनआम समानियत अज़वाजन, ठीक है, कि आठ नर व मादा चार पायों के पैदा किए, जिनको चौपाया कहते हैं, ठीक है, जिनका जिक्र पार है हश्तुम के रोबों पर रुकू व हुवा लजी अंशा जन्नातिन में आया है, ठीक है, वहां पर इसकी तफसीर बयान की हुई होगी। आपको पहले बता चुके हैं कि यहाँ पर चार से मुराद जो है वो ऊंट और गायें, बैल, गायें, भैंस वगैरह की कैटेगरी होगी, दूसरी और तीसरी जो है वो शीप की कैटेगरी, भेड़ जिसको कहते हैं, और चौथी जो है वो बकरे बकरियां वगैरह, तो ये चार खुसूसन चौपाए हैं। अच्छा, ये अच्छा, और इनकी तफसीस इसलिए कि ये ज्यादा काम में आते हैं, ठीक है ना, ये चार ज्यादा काम में आते हैं, वैसे तो आप घोड़े से भी फायदा उठाते हैं, लेकिन घोड़ा जो है वो मवेशी के अंदर उसको शामिल नहीं किया जाता, ठीक है। यही है वो जुज जो आफाकियात में से तबअन मजकूर हो गया, और तबअन इसलिए कहा गया कि मकसूद बयान करना है बकाए अनफुस का, और ये असबाब बका में से है, ठीक है। यानी ये जो अल्लाह ताला ने पहले आफाक का जिक्र किया और उसके बाद फिर इंसान के कि पहले इंसान की तखलीक का जिक्र किया आदम अलैहिस्सलाम, और फिर मवेशियों का जिक्र किया आदम अलैहिस्सलाम के बाद मवेशियों का जिक्र क्यों किया, उसकी वजह बता रहे हैं कि भाई आदम अलैहिस्सलाम और उनकी औलादों की बका के लिए, कि इस दुनिया के अंदर वो सर्वाइव कर सकें, उनको मवेशियों की जरूरत है, ठीक है, तो इस वजह से उनके बाद मवेशियों का जिक्र कर दिया है ना भाई। हम गाय का दूध, जब माँ का दूध खत्म होता है तो फिर उसके बाद गाय का या बकरी का दूध पिलाते हैं, तो उस बच्चे की बका के लिए बकरी की जरूरत है, उसी तरह सफर के लिए ऊंट की जरूरत है और इन सब चीजों की, ठीक है। तो इस वजह से इन मवेशियों का जो है वो आदम अलैहिस्सलाम के जिक्र के बाद जिक्र कर दिया, ठीक है। और उसके बाद फिर अल्लाह ताला ने मजीद हमारे अनफुस, यानी और अंदर जा करके फिर जिक्र कर रहे हैं कि यखलुकुकुम फी बुतून उम्महातिकुम, کہ اس نے تمہیں تخلیق کیا تمہاری ماؤں کے پیٹ میں ایک کیفیت کے بعد دوسری کیفیت پر, خلقا من بعد خلق, اور دوسری کیفیت کے بعد تیسری کیفیت, یہ تفسیر لکھ رہے ہیں, ٹھیک ہے, یعنی ایک کے بعد ایک, درجے کے بعد درجہ, ٹھیک ہے, اللہ حاضر مختلف کیفیات پر بناتا ہے کہ اول لطفہ ہوتا ہے, جیسے قرآن میں دوسری جگہ پر بھی اللہ تعالیٰ نے ارشاد فرمایا کہ لطفتن من ثم علقتن ثم مضغہ, ٹھیک ہے, کہ پھر علقہ بنتا ہے, پھر اس کے بعد مضغہ بنتا ہے, ٹھیک ہے, الی آخرہ, آخر تک, پھر اس کے بعد جو ہے وہ ہڈیاں, ہڈیوں کے اوپر گوشت چڑھتا ہے. اچھا, اور یہ جو بنانا ہے اللہ تعالیٰ کا ماں کے پیٹ کے اندر, تو یہ تین تاریکیوں میں ہوتا ہے, ایک تاریکی شکم کی, ٹھیک ہے, شکم پیٹ کو کہتے ہیں, شکم یا شکم, تو جس کو انگریزی میں ایبڈومن کہتے ہیں, تو ایبڈومینل غالباً اس کو کہتے ہیں, کیا کہتے ہیں, ایبڈومینل وال, پیٹ کی وال, اور دوسری جو ہے وہ رحم کی وال, رحم کی, جس کو کہ شاید وہ یوٹرائن وال کہتے ہیں, میں کوئی ڈاکٹر نہیں ہوں, بس کہیں سے پڑھ لیا تھا. تیسری اس جھلی کی جس کے اندر بچہ لپٹا ہوا ہوتا ہے, ایمنیوٹک کہتے ہیں غالباً اس کو, بہرحال, یا اس کو جو بھی ہے, یہ سارا اس کا ایریا نہیں ہے, تو دوسرے رحم کی, تیسرے اس جھلی کی جس میں بچہ لپٹا ہوا ہوتا ہے. ان مختلف کیفیات متعدد اندھیروں میں یا اندھیریوں میں تخلیق کمال قدرت کی دلیل ہے. یعنی یہ جو ایک پورا مینوفیکچرنگ انسان کی باڈی کی ہو رہی ہوتی ہے, تو مینوفیکچرنگ تو ایک فیکٹری کے اندر ہوتی ہے نا, تو ہر عورت کو اللہ تعالیٰ نے ایک ہیومن مینوفیکچرنگ فیکٹری بنا دیا, اللہ اکبر, اور فیکٹری کے اندر کیا کیا چیزیں ہوتی ہیں, ٹھیک ہے, اور اس عورت کو خود نہیں پتا ہوتا کہ اندر کیا کیا کچھ ہو رہا ہے, کیا اللہ تعالیٰ کی قدرت کی دلیل ہے. اور ظلمات ثلاثہ میں پیدا کرنا کمال علم کی دلیل ہے, ٹھیک ہے, کہ اس بچے کو جو ہے وہ کس کس چیز کی ضرورت پڑے گی, کیسے کیسے اس کو شاک ابزاربرز پرووائڈ کرنے, کہ جب یہ اس حالت میں ہے تو اگر بیرونی طور پر کسی قسم کا کوئی شاک لگے گا ماں کو, تو اندر بچے کی کیسے حفاظت ہوگی. تو اتنا اللہ تعالیٰ کا کامل علم ہے کہ ایگزیکٹلی کیسے کیسے جو ہے حفاظت کرنی ہے, اس کے مطابق یہ ساری کی ساری چیزیں تخلیق فرمائیں. تو یہ ہے اللہ, ٹھیک ہے, اللہ تعالیٰ کیا فرماتے ہیں, ذالکم اللہ, کہ یہ ہے اللہ, ربکم, تمہارا رب, جس کی صفات ابھی تم نے کچھ سنی, اسی کی سلطنت ہے, ہے نا, لہ الملک, اسی کی سلطنت ہے, ملکیت ہے, اسی کے سوا, اس کے سوا کوئی لائق عبادت نہیں, لا الہ الا ہو, کوئی معبود نہیں اس کے علاوہ, یعنی جس کی عبادت کی جائے اس کو معبود کہتے ہیں. ان دلائل کے بعد تم کہاں حق سے پھرے چلے جا رہے ہو, یا ایہا الانسان ما غرک بربک الکریم, اے انسان, تمہیں تمہارے رب سے کس نے دھوکے میں ڈالا ہوا ہے کہ تم اپنے رب کی طرف متوجہ ہونے کی بجائے ادھر ادھر پھرے چلے جا رہے ہو, بلکہ واجب ہے کہ توحید کو قبول کرو اور شرک کو چھوڑ دو, ہر قسم کے شرک کو چھوڑ دو. آگے معروف مسائل تھوڑا شروع کر لیتے ہیں, ابھی وقت ہے کلاس ختم ہونے میں. تو کہتے ہیں کہ اچھا, معروف و مسائل میں جیسے ترجمہ, یعنی خلاصہ تفسیر میں جس طرح ترجمہ ایک ایک آیت کا اور پھر اس کی مختصر تفسیر, ایسا فارمیٹ جو ہے وہ معروف و مسائل کا نہیں ہوتا. معروف و مسائل میں نا حضرت صرف, یعنی حضرت شفیع رحمۃ اللہ علیہ, مفتی شفیع, یہ صرف چند چند آیات لیتے ہیں اور پھر ان کے کچھ معارف اور مسائل بیان کرتے ہیں. معارف جو ہے وہ پوشیدہ باتوں کی سمجھ کو کہتے ہیں, یعنی ایک آسان لفظ اس کے لیے پہچان بھی استعمال ہوتا ہے, کسی کی معرفت حاصل ہو جانا, کسی کی پہچان حاصل ہو جانا, ٹھیک ہے نا, آپ اس کو ریکگنائز کرنا شروع ہو جائے, ٹھیک ہے, کہ وہ کیا ہے, کتنا بڑا ہے, کتنا چھوٹا ہے, یا کیا اس کی کوالٹیز ہیں, اس کو معرفت کہتے ہیں, ٹھیک ہے. اور مسائل کا جو لفظ استعمال ہوتا ہے, تو مسائل کا لفظ وہ باتیں کہ جن کو سمجھنا جو ہے نا, وہ یعنی وہ باتیں جو کہ اپیرنٹ نہیں ہوتی, ٹیکنیکل ورڈ اس کے لیے ہے بدیہی, یعنی جو بالکل سیلف ایکسپلینیٹوری, سیلف جو آبویس, وہ باتیں جو کہ آبویس نہیں ہوتی, جو کہ بغیر کسی ایکسپلینیشن کے समझ में आ जाएं, उनको ऑब्वियस कहते हैं। तो जो चीजें ऑब्वियस नहीं होती, जो अपेरेंट नहीं होती, है ना, सेल्फ एक्सप्लेनेटरी नहीं होती, तो वो फिर कैसे समझ में आएंगी। जी सर, आप बताएं, कुछ सवाल हम भी तो आपसे करें ना, कि जो चीजें खुद से समझ में नहीं आती तो फिर वो कैसे समझ में आएंगी। जी दूसरी क्लास में खवातीन में कोई जवाब मंतिक के जरिए से समझ में आएंगे, बड़े शरीर से तो ताल्लुक नहीं आपका कहीं। उन्हें पूछ, हाँ पूछें, उनसे पूछें जो जानते हैं। पूछने से फसअलू अहल ज़िक्र इन कुंतुम ला तालमून, है ना, कि जिनके पास इल्म है, जिनको मालूम है, अहले जिक्र, ठीक है ना, ये वो नहीं तस्वीर फेरने वालों से मुराद नहीं है यहाँ पे, बल्कि जिनके पास इल्म है, अहले इल्म, उनसे पूछो, फसअलू, सवाल करो उनसे। ये हमारे परवरदिगार हमसे, हमें हुक्म दे रहा है, सवाल करो उनसे, ठीक है ना। तो जो चीजें खुद से समझ में नहीं आ जाती हैं तो उनके बारे में सवाल किया जाता है, और जब उनके बारे में सवाल किया जाता है तो वो चीज मसइला बनती है, मसइला, ठीक है ना, जिस चीज के बारे में सवाल करने की जरूरत पेश आए, ठीक है, तो मसाइल उसी की जमा है, ठीक है ना। तो मसाइल का लफ्ज असल में ये है, ठीक है ना, साला या सोएला से ये निकला, ठीक है। तो ये हमारे यहाँ तो मसले का मतलब होता है कि कोई मसला पेश आ गया, भाई अब जरा चीखो, चिल्लाओ, कंप्लेन करो, लोगों के सामने जो है वो अपनी दुखड़े सुनाओ और शिकायतें करो और चुगलियां लगाओ, ये हमारे यहाँ मसले की डेफिनेशन है, यानी ये मसला होता है हमारे यहाँ, ठीक है ना। ये नहीं कि जी मसला पेश आ गया तो अब मैं इसका हल तलाश करूं, जाऊं किसी ऐसे शख्स के पास कि जिसको अल्लाह ताला ने इल्म दिया है, फहम दिया है, तजुर्बा दिया है, मुशाहिदा दिया है ना, बसीरत दी है, बसारत दी है, ऐसे शख्स से जाकर के मैं पूछूं कि मेरी जिंदगी में मसला पेश आ रहा है, क्या इसका हल है, मुझे बताइए। ये सारी चीजें हमारे डिक्शनरी में से आउट हो चुकी हैं, ठीक है ना। तो हमारे यहाँ मसले का तो कुछ और ही मतलब बन चुका है, लेकिन ऐसा ये है नहीं, ठीक है, मसले का मतलब होता है पूछना, तो उसी से मसाइल का लफ्ज निकला। तो मारिफ व मसाइल, ठीक है ना, तो फिर उलमा उनको फिर थोड़ा थोड़ा एक्सप्लेन भी करते हैं मसाइल को। अच्छा, तो इसमें पहली आयत जिसको एक्सप्लेन किया वो है फअबुदिल्लाह मुखलिसल लहुद्दीन अला लिल्लाहिद्दीनुल खालिस, ठीक है, कि बस अल्लाह की इबादत करो खालिस करते हुए उसके लिए दीन। सुन लो कि अल्लाह के लिए खालिस दीन है, लिल्लाह दीनुल खालिस, अद्दीनुल खालिस। तो कहते हैं कि लफ्ज दीन के मानी इस जगह इबादत के हैं या ताअत के हैं, ठीक है, इबादत या ताअत, क्या मतलब, ये दो अलग अलग चीजें हैं कोई, ठीक है भाई। इबादत के लफ्ज से अक्सर हमें बात समझ में नहीं आती असल में, ठीक है ना, तो इस वजह से ताअत का लफ्ज भी उसको मजीद क्लियर करने के लिए, नेल डाउन करने के लिए ताअत का लफ्ज भी इस्तेमाल कर लिया। इबादत की सबसे बेहतरीन शक्ल क्या है, जिसको कि हम सब बेहतरीन शक्ल, ये नहीं कि इबादत क्या है, ये नहीं पूछ रहा आपसे, पूछ रहा हूं इबादत की सबसे बेहतरीन शक्ल क्या है, सबसे बेहतरीन फॉर्म क्या है इबादत की। दुआ, बहुत अच्छी बात करी आपने, लेकिन नमाज, नमाज वाला जवाब ज्यादा सही है। क्यों? इसलिए कि नमाज के अंदर दुआ भी शामिल है और बाकी भी चीजें शामिल हैं, ठीक है, नफ्स का मुजाहिदा भी शामिल है नमाज के अंदर, क्योंकि नमाज पढ़ते हुए आप हलाल भी नहीं कर सकते, इधर उधर नहीं देख सकते, हलाल खाना नहीं खा सकते, हलाल रिश्तेदार से बात नहीं कर सकते। तो नमाज में सजदा भी है, रुकू भी है, कयाम भी है, अल्लाह के कलाम की तिलावत भी है, समाअत भी है, अगर कोई और पढ़ा रहा है तो उसकी अच्छी चीजों की सुनना भी है, ठीक है, उसके अंदर जो है वो अल्लाह ताला की तस्बीह भी है और उसके अंदर दुआ भी है, ठीक है। तो नमाज सबसे अच्छी फॉर्म है इबादत की। तो इस वजह से अक्सर ऐसा होता है कि जी हम कहते हैं कि जी अच्छा इबादत के लिए पैदा किया गया है, तो हम तो नमाज पढ़ेंगे, हमें तो अल्लाह ताला ने इबादत के लिए पैदा किया है, ठीक है ना, वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून, कि मैंने तो जिन्न और इंसों को पैदा नहीं किया सिवाय इसके कि वो इबादत करें, और चूंकि इबादत की सबसे अच्छी शक्ल जो है वो नमाज है, तो चलो मैं नमाज पढ़ता हूँ, ये मेरी यही मेरा मकसद है ना, तो नमाज ही पढ़ो। अच्छा, तो अब इसके ऊपर एक सवाल पैदा होता है कि नमाज पढ़ना इबादत है, अल्लाह ताला ने हमें इबादत का हुक्म दिया है तो हम इबादत करें, ठीक है ना, तो इबादत तो फिर अल्लाह ताला की रजा हासिल हो जानी चाहिए इसके जरिए से। तो अब हमसे इस पे सवाल करते हैं कि खवातीन है ना जी, खवातीन जो है वो, उनको एक ऐसा वक्त आता है कि माहवारी कहते हैं उसको, हैज कहते हैं, या उसको जो है पीरियड्स कहते हैं, तो अब अगर कोई खातून कहें कि मैं तो अपने परवरदिगार की, मी एंड माय लॉर्ड, मी एंड माय अल्लाह है ना, तो मैं तो करूंगी इबादत, पीरियड के अंदर भी इबादत करूंगी है भाई, मैं तो अपने अल्लाह की, मेरा जाती अल्लाह है ना, मेरा अपना अल्लाह है ना, मेरा प्यारा सोना अल्लाह है ना, तो मैं तो अपने अल्लाह की इबादत करूंगी, बेशक हैज आए, निफास आए, तूफान आए, आंधी आए, मैं तो अपने अल्लाह की इबादत करूंगी। तो फिर क्या होगा उसका, मकबूल, अल्लाह की रजा, जन्नत, अलफिरदौस या नहीं, कोई गलत काम कर रही है, इबादत कर रही है ना, नमाज पढ़ रही है ना, सजदा कर रही है परवरदिगार को, किसी गैर को सजदा नहीं कर रही, क्या ख्याल है आपका, किसी बुत के सामने सजदा कर रही है, काबतुल्ला की रुख में सजदा कर रही है, रुकू कर रही है, मुसलमानों का जो शियार है रुकू वो कर रही है, कुरान की तिलावत कर रही है, अपने आप पे मुजाहिदा कर रही है, खाना नहीं खा रही है ना, नमाज पढ़ने के दौरान खाना नहीं खा रही, बातचीत नहीं कर रही, कुछ भी नहीं कर रही, नमाज पढ़ रही है, ये अल्लाह ताला की मुकर्रब बन जाएगी, क्यों नहीं बनेगी भाई, आप कौन होते हैं मौलवी साहब, आप कहते हैं नहीं बनेगी, तो आप तो मौलवी साहब बन गए फिर इसका मतलब है, और मौलवी साहब की तो बात नहीं माननी चाहिए, क्योंकि वो तो अल्लाह के और बंदे के दरमियान रुकावट बन जाते हैं, है ना भाई, मौलवी साहब तो रुकावट है अल्लाह और बंदे के दरमियान, तो मौलवी साहब इस औरत को कहेंगे नहीं 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 नहीं, 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 नहीं बहन आप ये क्या कर रही हैं, आप हैज में क्यों नमाज पढ़ रही हैं, वो कहे कि तुम कौन होते हो मेरे और मेरे अल्लाह के दरमियान आने वाले, तो बहुत अच्छा, फिर तो जबरदस्त है ना, तो फिर क्या इबादत का मतलब हुआ नमाज पढ़ना, बल्कि इबादत का मतलब नमाज पढ़ना नहीं हुआ, क्योंकि अगर होता तो हैज में भी नमाज पढ़ने की वजह से अल्लाह ताला राजी होते है ना, हैज में भी नमाज पढ़ने से अल्लाह राजी होते, लेकिन इबादत का मतलब नमाज नहीं है, नमाज तो एक शक्ल है, लेकिन अताअत, बात मानना, किसकी बात मानना, अल्लाह ताला ऊपर से आवाज देते हैं, नहीं नहीं मेरी बंदी तुम हैज में हो तुम नमाज ना पढ़ो, ऐ मेरी बंदी तुम क्या कर रही हो, अल्लाह की आवाज आती है ऊपर से, अल्लाह की आवाज आती है ऊपर से, नहीं मेरी बंदी तुम्हें पता नहीं है कि तुम अभी इस हालत में हो, तुम नमाज नहीं पढ़ सकती, किसकी आवाज आती है, मौलवी साहब की आवाज आती है, मौलाना साहब की है ना, बस मौलाना साहब ही होते हैं जो कि बताते हैं, अल्लाह की आवाज तो क्या, अल्लाह के हबीब अलैहिस्सलाम की आवाज नहीं आती, आती है किसी को बताएं जी जरा, तो फिर आप कि हम पैर चूमे आकर के कि आपको नबी अलैहिस्सलाम की रोजे मुबारक से आवाज आती है कि ऐ मेरी उम्मती नमाज ना पढ़ना तुम तो ऐस की हालत में हो, आती है नबी अलैहिस्सलाम की आवाज किसी को, कौन बताता है, जो आपसे ज्यादा इल्म रखने वाला होता है वो बताता है ना, कि नहीं अल्लाह को राजी करने का ये तरीका नहीं है, है ना, अपनी मर्जी चलाना इससे अल्लाह राजी नहीं होता, बल्कि जो अल्लाह के बंदे हैं चोजन बंदे हैं, वो जैसे बताते हैं अल्लाह को राजी करने का तरीका, उस तरीके के मुताबिक जब तुम करोगे तब अल्लाह राजी होगा, ना अल्लाह ताला खुद डायरेक्टली आवाज देंगे, ना अल्लाह के नबी अलैहिस्सलाम हमारे दौर में 21वीं सदी के अंदर या 14वीं सदी हिजरी के अंदर, ना अल्लाह के हबीब अलैहिस्सलाम की आवाज आएगी, हाँ सहाबा के जमाने में आती थी, उस जमाने में अल्लाह के नबी अलैहिस्सलाम की आवाज आती थी, उसके बाद नहीं आती है ना, क्या मकसद है ये सारी डिस्कशन करने का, मकसद ये है कि ہم ڈسپلن سیکھیں, اطاعت سیکھیں, ہے نا, اپنے دور کے جو علماء ہیں ان کی اہمیت کو سمجھیں. یہ جو ایک کانسیپٹ شیطان نے ہمارے اندر کریپ کر دیا نا کہ می اینڈ مائی لارڈ, می اینڈ مائی اللہ والا کانسیپٹ, یہ شیطانی طریقہ ہے, یہ اس میں نہیں چلتا. ٹھیک ہے, اطاعت تو اللہ کے بندوں کی کرنی پڑے گی نا, تب اللہ تعالیٰ راضی ہوں گے. کبھی سوچا اس طرح سے پہلے؟ چلے, اب آپ نے جو لکھی ہیں اتنی ساری چیزیں وہ بھی دیکھ لیتے ہیں کہ نبی کی سنت کو فالو کرنے سے عمل کامل ہوگا. اطاعت نہیں کر رہے, عبادت کا مطلب اطاعت کرنا ہے. جی, عبادت کا اصل مطلب ہے اطاعت کرنا. اور کس کی اطاعت کرنا؟ علماء جس طریقے سے بتاتے ہیں انسان کے سچویشن کے اندر کہ تم کیسے عبادت کر سکتی ہو یا کر سکتے ہو, یا تم کیسے عبادت کر سکتے ہو یا کر سکتے ہو, اس کے اوپر جو چلے گا اس سے اللہ تعالیٰ راضی ہوں گے. اللہ نے جو دین کے اصول بنائے ان کے مطابق چلنا ہے بس. زبان سے ذکر کرنا, اللہ اور رسول کی مان کے چلنا اور کیا ہے علماء کرام سے پتا چلتا ہے. جی چلیں بھی آگے چلیں کہ تو لفظ دین کے معنی اس جگہ عبادت کے ہیں یا طاعت کے ہیں, ٹھیک ہے نا, آرڈر حکم ماننے کے ہیں جو تمام احکام دینیہ کی پابندی کو عام اور شامل ہے. ٹھیک ہے نا, یعنی جو بھی احکامات دین کے اندر ہیں سب کچھ عبادت ہے. ٹھیک ہے, اس کے پہلے جملے میں رسول اللہ صلی اللہ علیہ وسلم کو خطاب کر کے حکم دیا گیا ہے کہ اللہ کی عبادت و طاعت کو خالص اسی کے لیے کریں جس میں کسی غیر اللہ کے شرک یا ریا و نمود کا شائبہ نہ ہو. ٹھیک ہے, ریاکاری نہ ہو اس کے اندر, نمود و نمائش نہ ہو, صرف اللہ تعالیٰ کی رضا کے لیے. دوسرا جملہ اسی کی تاکید کے لیے ہے کہ اخلاص دین صرف اللہ ہی کے لیے سزاوار ہے, اس کے سوا اور کوئی مستحق نہیں ہے جس کے لیے کہ اطاعت کو اور دین کو خالص کر دیا جائے. ٹھیک ہے, تو کیا مطلب بھائی, صرف اللہ کے لیے؟ تو پھر جو ہم اتنی ساری باتیں ابھی کر رہے تھے کہ رسول کی اطاعت, کچھ لوگوں نے کہا نا ابھی نبی علیہ السلام السلام کے طریقوں کو فالو کر, نبی علیہ السلام السلام اللہ تو نہیں ہے. ٹھیک ہے نا, پھر اس کے بعد ہم نے اور بات کری کہ علماء کی بات ماننا, تو علماء اللہ تو نہیں ہے, تو پھر خالص کیسے کریں اللہ تعالیٰ کی اطاعت؟ جبکہ یعنی کریں تو کیا کریں بھائی, ان کی مانے کہ ان کی مانے کہ کن کی مانے, ہے نا, سمجھ میں ہی نہیں آتا کن کی مانے, ہے نا. اخلاص ہے کہ جی صرف اللہ کی مانے اور کسی کی نہ مانے, تو یعنی کیا ہے یہ سب کچھ نا. ٹھیک ہے, مانے تو کس کی مانے؟ تو بھائی جو اللہ تعالیٰ کے نبی علیہ الصلوۃ والسلام نے جو اصول بتا دیے ہیں ان اصولوں کے تحت, ان اصولوں کی باؤنڈریز میں رہتے ہوئے جو حکم کر رہا ہے اس کی مانے, جو ان باؤنڈریز کے خلاف حکم کر رہا ہے یا ان کے باہر حکم کر رہا ہے ان کی نہ مانے. ٹھیک ہے, کیونکہ حکم تو بندوں ہی کا آتا ہے, اللہ تعالیٰ کی آواز نہیں آتی ہے. ٹھیک ہے, سیکرٹری آف اللہ کی مانے, سیکرٹری سے کیا مراد ہے؟ اچھا چلیں, یہ بات آگے بھی آتی رہے گی لیکن ابھی فی الحال یہ جو اخلاص کا لفظ استعمال ہوا ہے نا یہاں پر, تو اس کے تحت چند باتیں کر کے آج کی کلاس ختم کرتے ہیں کہ اخلاص جو ہے یہ کیا ہوتی ہے. یہ یعنی نیت کو کہتے ہیں نا, نیت میں اخلاص ہونا چاہیے, خالص ہونی چاہیے. کیا چیز؟ نیت خالص ہونی چاہیے. ٹھیک ہے, نیت ایک ایسا معاملہ ہے کہ جس میں اللہ تعالی کی طرف سے بڑے ٹائٹ سٹینڈرڈز ہیں. نیت اس کے معاملے میں اللہ تعالیٰ کے سٹینڈرڈز, اللہ تعالیٰ کے جو تقاضا ہے, اللہ تعالیٰ کا ڈیمانڈ ہے اللہ تعالیٰ کی, وہ بڑی ٹائٹ ہے, سٹرکٹ ہے, لوز نہیں ہے نیت کے معاملے میں. اچھا اب ایک ذرا جلدی سے جواب دے دیں, لوز نہیں ہے نیت کے معاملے میں, تو کیا کوئی ایسی چیز ہے جس کے معاملے میں لوز ہے؟ تو وہ کیا چیز ہے جس کے معاملے میں لوز ہے؟ جی, کس معاملے میں اللہ تعالی کے سٹینڈرڈز لوز ہیں؟ جی, لوز مطلب یعنی ہلکے. اگزیکٹلی, اعمال کے معاملے میں, اعمال کے معاملے میں لوز ہیں, نیت کے معاملے میں لوز نہیں ہے, بہت ٹائٹ ہیں. ٹھیک ہے, تو حدیث مبارکہ سب نہیں سنی ہوگی, بالکل جو بخاری شریف کے شروع میں اور حدیث کی کتابوں کے شروع میں, انما الاعمال بالنیات, کہ اعمال کا دار و مدار تو نیتوں کے اوپر ہے. ٹھیک ہے, لیکن یہ حدیث یہاں ختم نہیں ہو جاتی, بلکہ اس حدیث کی تفصیل ہے آگے. یعنی اس حدیث کے اندر اور بھی الفاظ ہیں. کیا فرماتے ہیں نبی علیہ الصلوۃ والسلام اس والی صحیح حدیث میں, جس صحیح حدیث سے صحیح بخاری کی ابتدا ہوتی ہے, صحیح مسلم کی بھی غالباً اسی سے ابتدا ہوتی ہے. ابھی جنہوں نے مسلم پڑھی ہے وہ بتا سکتی ہیں, یاد نہیں مجھے. تو کیا ہے اس کے آگے الفاظ, انما لامرئ ما نوى, کہ بندے کے لیے, آدمی کے لیے وہی ہے جس کی اس نے نیت کری ہے. ٹھیک ہے نا, یعنی اللہ تعالیٰ کا معاملہ اس میں معمولی نہیں ہے. ایسا نہیں ہے کہ نہیں تم نے نیت تو دنیا کی کری تھی لیکن میں تمہیں آخرت دے دوں گا, ہے نا, چلو چلو کوئی بات نہیں, غلطی ہوگی تم سے, ہے نا, آئی ایم ناٹ ویری ٹائٹ اباؤٹ اٹ, آئی ایم اوکے, ایسا کوئی سختی کا معاملہ نہیں ہے. تو تم دنیا کی نیت کرتے رہو, میں تم پھر بھی آخرت دے دوں گا, آخرت کا ثواب دے دوں گا. نہیں, یہ نیت کے ساتھ ایسا معاملہ نہیں ہے. نیت 100%, ٹھیک ہے نا. اس کے اندر جب ہم شرک کر دیتے ہیں نا, تو جب ہم شریک کر دیتے ہیں کسی دوسرے کو نا, تو اس کا معاملہ ایسے ہی ہو جاتا ہے کہ جیسے کہ بچوں کو بھی ہم نے سمجھایا تھا اس مثال سے, کہ کیونکہ بات آئی تھی سورہ کہف میں غالباً, کہ جیسے دودھ ہے, ہے نا, دودھ ہم پیتے ہیں, تو اب دودھ کے اندر اگر آپ پانی ملا دیں تو کیا کوئی اس کو پھینک دے گا اٹھا کر کے؟ کوئی بہت ہی خر دماغ ہوگا تو وہ اٹھا کے پھینک دے گا, ہمارے جیسے تو بھی پی لیں گے, یار اللہ کے بندے دودھ ہے یار, اس میں تھوڑا سا پانی مل گیا ہے, کوئی بات نہیں, ٹھیک ہے, تھوڑا سا اسکم ملک بن گیا ہوگا وہ, لیکن پی لیتے ہیں, ٹھیک ہے, کچی لسی بن جائے گی, ہے, دودھ کے اندر نمک ملا دو, چلو اچھا مزہ آ جائے گا, چینی ملا دو, اچھا مزہ آ جائے گا, ہے نا. تو دودھ کے اندر چینی ملا دو, کوئی مسئلہ نہیں ہے, نمک ملا دو, کوئی مسئلہ نہیں ہے, پانی ملا دو, کوئی مسئلہ نہیں ہے, ہے نا. ہاں ٹھیک ہے, وہ خالص نہیں رہا, ان خالص ہو گیا, تو چل جائے گا پھر بھی, لیکن ذرا ایک قطرہ اس کے اندر پیشاب تو ملائیں, یورین کا ایک ڈراپ ڈالیں اس کے اندر, اور پھر کہیں گے کوئی بات نہیں, دودھ تو ہے نا, پی لو ذرا, تو کوئی مسلمان تو نہیں پی سکے گا, شاید کافر تو خیر پی لے, گائے کا دال کے ہی پیتے ہیں ویسے, ہم تو الحمدللہ نہیں پی سکتے, ایک قطرہ خالی, ٹھیک ہے نا, پی لیں گے؟ نہیں. بالکل یہی معاملہ نیت کے اندر اخلاص کی کمی کا ہے, اخلاص کی کمی نہیں بلکہ اخلاص کا نہ ہونے کا ہے. ایک ذرا سا بھی زیادہ اس کے اندر اگر غلط نیت شامل ہو جاتی ہے نا, تو اللہ تعالیٰ کے یہاں پھر اس کو قبول نہیں کیا جاتا بلکہ اس کو ریجیکٹ کر دیا جاتا ہے. ٹھیک ہے, تو اعمال کے معاملے میں ایسا نہیں ہے, اعمال کے معاملے میں بہت ساری غلطیاں ہو جاتی ہیں, سنت کے خلاف بھی ہم کچھ کام کر لیتے ہیں, سنت کے بغیر بھی ہم بہت سارے کام کر لیتے ہیں, اور ہم سستی کے ساتھ بھی بہت سارے کام کر لیتے ہیں, لیکن اللہ تعالیٰ جو ہے نا اس معاملے میں پھر بھی قبولیت ہو جاتی ہے. ٹھیک ہے, لیکن نیت کے ساتھ کمپرومائز نہیں ہے. ٹھیک ہے, تو اس وجہ سے نا ہمارے مشائخ کے یہاں نیت کے اوپر جتنی محنت کی جاتی ہے نا, اس کے مقابلے میں اعمال کے اوپر اتنی محنت نہیں ہوتی ہے. ٹھیک ہے, اعمال بناؤ, اعمال بناؤ, نہیں, نیت بناؤ, نیت بناؤ, پھر اس کے بعد اعمال بھی بناؤ. صحیح, تو یہ تو ہو گئی کچھ اخلاص کے بارے میں بات, باقی انشاءاللہ اگلی کلاس میں پڑھتے ہیں پیراگراف نمبر 2 سے. ٹھیک ہے, کسی کو کوئی سوال پوچھنا ہے تو پوچھ لیں, صحیح بخاری کی حدیث نقل کر دی, صحیح مسلم کو پوچھنا تھا. ٹھیک ہے, کوئی سوال ہے اگر اپنا کلاس ختم کرتے ہیں. ٹھیک ہے, آخر دعوانا الحمدللہ, السلام علیکم و رحمۃ اللہ.